यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिद्वारा पार्टी हित विपरीत काम गरेको भन्दै 2 महामन्त्री सहित 3 पदाधिकारीलाई अनुशासनको कार्यवाही। विशेष महाधिवेशन अन्तर्गत सभापति र महामन्त्रीको टुंगो, अन्य पदाधिकारीहरूको चयन आजै गर्ने। सो जागरण अभियानले मुलुकमा सुशासन कायम गर्न सघाउ पुग्ने प्रधानमन्त्री सुशीला कार्कीको विश्वास। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले आवश्यक शान्ति सुरक्षा प्रत्याभूत गर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको भनाई र चीनद्वारा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण। नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको हित विपरीत कार्य गरेको भन्दै 3 जना पदाधिकारीलाई अनुशासनको कार्यवाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले 2 महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा सह महामन्त्री फर्मुल्ला मंसूरलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो। पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधान र हित विपरीत गतिविधिमा संलग्न रहेको देखिएकोले 5 वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो। महामन्त्री थापा र शर्मा तथा सह महामन्त्री मंसूरलाई कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाई गरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया समेत अगाडि बढ़ाउन संलग्न रहेको आरोप केन्द्रीय समितिले लगाएको छ। यस्तै अर्कोतर्फ गएको आइतबारदेखि काठमाण्डुको भिरकुटी मण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ़ेको छ। विशेष महाधिवेशनले सभापति र महामन्त्रीको टुंगो लगाएको छ। सभापतिमा गगन कुमार थापा, महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरेको मात्र मनोनयन परेसँगै सभापति र महामन्त्रीको टुंगो लगाएको हो। अन्य पदाधिकारीहरूको साथै केन्द्रीय सदस्यहरूको नामावली टुंगो लगाएसँगै थापाको नेतृत्वमा नयाँ कार्य समिति घोषणा गर्ने तयारी भइरहेको छ। राति अबेरसम्म भए पनि कार्य समिति चयन गर्ने र भोलि निर्वाचन आयोगमा बुझाउने तयारी रहेको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ। नेपाली कांग्रेसमा पार्टीको 15 अधिवेशन आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन अगाडि गर्ने कि निर्वाचन पछि गर्ने भन्ने विषयमा शुरू भएको पार्टीभित्रको विवाद अन्तिम पार्टी विभाजनको विन्दुमा पुगेको हो। निर्वाचन अगाडि पार्टीको नियमित अधिवेशन हुन नसकेपछि एक पक्षले बोलाएको विशेष महाधिवेशनमा आज नयाँ नेतृत्वको चयन प्रक्रिया शुरू भएको छ भने अर्को पक्षले विशेष महाधिवेशनमा लागेका पार्टीका 3 जना पदाधिकारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशन शुरू भएदेखि नै विवाद समाधानका लागि विभिन्न तह र समूहमा छलफलहरू समेत भएका थिए, तर श्रृंखलाबद्ध छलफलबाट समेत सहमति जुट्न नसकेपछि दुवै पक्ष आफ्नो बाटो लागेसँगै लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टी औपचारिक रूपमा फूटको बाटोतर्फ लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा सुशासन र समृद्धिका लागि सोजागरण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय योग दिवसको सन्दर्भ पारेर जीवन विज्ञानले शुरू गरेको सोजागरण अभियानले सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने प्रधानमन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले विभिन्न कालखण्डमा मुलुकमा भएका विविध सामाजिक राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब सो जागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको बताउनुभयो। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले सो जागरण सम्बन्धी दिनुभएको प्रवचन कार्यक्रममा मन्त्रीगण, प्रधान सेनापति लगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिव, विभागीय प्रमुख, निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी फागुन 21 गते हुने निर्वाचनलाई सफल बनाउनका लागि सरकारले सुदृढ़ शान्ति सुरक्षा व्यवस्था मिलाउने गरी अगाडि बढ़ेको बताउनु भएको छ। गृहमन्त्री अर्यालले संघीय गृह मन्त्रालय तथा मध्य प्रदेशको गृह संचार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा मध्य प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आज जनकपुर धाममा उद्घाटन गर्नुहुँदै नेपाल सरकार चुनावलाई सफल बनाउन शान्ति सुरक्षा स्थापना गर्न तथा निर्वाचन आयोगलाई चाहिने हरेक प्रकारका सहयोग गरिरहेको बताउनुभयो। गृहमन्त्री अर्यालले प्रतिनिधि सभाको चुनावलाई स्वतन्त्र निष्पक्ष रूपमा सम्पन्न गराउनमा सुरक्षा फौजको महत्वपूर्ण भूमिका हुने भएकाले सुरक्षा फौजको मनोबल उठाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पर्यटन विधेयक 2081 रहेका पर्वतारोहण र व्यवसाय अनुमति नवीकरण लगायतका व्यवस्थापनका विषयमा सांसदहरूबीच सहमति जुटेको छ। सिंहदरबारमा आज बसेको बैठकमा 3 तारेसम्मका होटलहरूको अनुमति नवीकरण लगायतको व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी विधेयक संशोधन गर्न सांसदहरूबीच सहमति जुटेको हो। त्यसै गरी अरू होटल व्यवसाय दर्ता अनुमति नवीकरण र खारेजीको जिम्मा स्थानीय सरकारलाई नै हुने गरी विधेयक संशोधन गर्न प्रस्ताव गरिएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको पर्यटन विधेयक बारे सार्वभौम समितिले गर्ने निर्णय सरकारलाई स्वीकार हुने बताउनुभयो। छलफलमा सांसदहरू डाक्टर बेदुराम भूषाल, सुरेश कुमार आलेमगर, राजेन्द्र लक्ष्मी गैरे, झक्कु प्रसाद सुवेदी, गोपाल भट्टराई लगायतले नेपालको ठूलो सम्पत्तिका रूपमा रहेको हिमालयहरूको सही सदुपयोग र संरक्षणको जिम्मा पनि तीनै तहको सरकारले गर्ने गरी नियम बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको प्रचारलाई जनताको घर दैलो अभियानमा केन्द्रित गर्ने बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधर संघको समायोजन कार्यक्रममा उहाँले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आकर्षित गराउनका लागि सूचना प्रविधिको प्रयोगमा जोड़ दिने नीति पार्टीले लिएने बताउनुभयो। संयोजक प्रचण्डले विगतमा गरेको गल्ती नदोहोर्याउने वाचासहित पार्टीको निर्वाचन प्रचारमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। कार्यक्रममा सह संयोजक माधव कुमार नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसलाई सामना गरेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाण्डुबाट चुनावी अभियान शुरू गर्ने भएको छ। एमालेको बागमती प्रदेश कमिटिले आगामी माघ 4 गते काठमाण्डुमा जनप्रदर्शन सहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इन्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो। यस्तै एमालेको विधान अनुसार गठित राजधानी विशेष कमिटिको घोषणा र चुनावी अभियान आगामी माघ 2 गते काठमाण्डुमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटिका इन्चार्ज डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। एमालेको यही पुस 26 गते बसेको केन्द्रीय कमिटिको बैठकले आगामी फागुन 21 गते हुने तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान शुरू गर्ने निर्णय गरेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश र जनताको हित हुने गरी जिम्मेवारीपूर्वक काम गर्न गोर्खापत्र संस्थानका नेतृत्वलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज गोर्खापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भट्टराई अखण्डलाई नियुक्ति पत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोर्खापत्रको साख बलियो हुने गरी काम गर्ने निर्देशन दिनुभयो। संचार मन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो। गोर्खापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावना अनुसार सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्ने गरी जनताका पक्षमा काम गर्न आग्रह गर्दै उहाँले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनले 2026 को अन्तरिक्ष अभियानको शुरूआत गर्दै योगान 50 रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। राष्ट्रिय भूमिको सर्वेक्षण, बाली उत्पादनको अनुमान र प्रकोप रोकथाम तथा व्यवस्थापनमा सहयोग पुर्याउने मुख्य उद्देश्यले स्थानीय समयअनुसार गैराती 10:15 बजे सो उपग्रहको प्रक्षेपण गरिएको चीनिया संचार माध्यमले जनाएको छ। प्रक्षेपणपछि उपग्रहले आफ्नो निर्धारित कक्षमा प्रवेश गरेको छ। यो प्रक्षेपण लङ मार्च रकेट श्रृंखलाको 624 उडान भएको चीनले जनाएको छ। थाइल्याण्डमा गुडिरहेको रेलमाथि उच्च गतिको रेल परियोजनाको फ्लाई ओभर निर्माण स्थलमा क्रेन खस्दा कम्तीमा 32 जनाको मृत्यु भएको छ। चीनको 5.4 अर्ब डलरको सहयोगमा थाइल्याण्डमा निर्माण भइरहेको उच्च गतिको रेल परियोजनामा निर्माण स्थलमा गुडिरहेको रेलमा क्रेन खस्दा भएको दुर्घटनामा 66 जना घाइते भएका छन्। चीनको बेल्ट एण्ड रोड पूर्वाधारको एक हिस्साको रूपमा यस परियोजनालाई सन् 2028 सम्ममा लाओस हुँदै बैंककलाई चीनको कुनमिङसँग जोड्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको समाचारमा जनाइएको छ। निर्माणाधीन 600 किलोमिटरको उच्च गतिको रेल परियोजना पूरा भएपछि रेलहरू 250 किलोमिटर प्रति घण्टामा चल्ने जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याज दर घटाएका छन्। उच्च तरलता तथा न्यून कर्जा प्रभावको अवस्थासँगै बैंकहरूको ब्याज दर थप घटेको हो। बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाका लागि ब्याज दर सूची सार्वजनिक गर्दै आएका छन्। 20 वाणिज्य बैंकले सार्वजनिक गरेको सूची अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याज दर औसतमा पुसको तुलनामा माघमा 0.149% झरेको छ। पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याज दर औसत 4.834% रहेकोमा माघमा 4.684% झरेको छ। व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज दर माघमा 5.5% कायम भएको छ। पुसको तुलनामा माघमा 11 वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर घटाएका छन् भने 8 वाणिज्य बैंकहरूले ब्याज दर स्थिर राखेका छन्। नागरिक लगानी कोषले आर्थिक वर्ष 2081-82 आमदानीबाट लगानीकर्ताहरूलाई 5% बोनस र 8% नगद लाभांश सहित 13% लाभांश दिने निर्णय गरेको छ। कोष संचालक समितिका अध्यक्ष तुलसी प्रसाद घिमिरेको अध्यक्षतामा बुधबार सम्पन्न कोषको 31 वार्षिक साधारण सभाले 2082 असार मसान्तसम्मको बासलात नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ। सभामा कोष संचालक समितिका अध्यक्ष घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवर्धन गर्दै लैजाने योजना रहेको जानकारी गराउनुभयो। साधारण सभामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषले लगानी विविधीकरणको व्यवस्था गर्दै गएको र विभिन्न जलविद्युत आयोजनामा लगानीका लागि कार्य अघि बढ़ाएको सभा समक्ष जानकारी गराउनु भएको थियो। पर्सा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्र पर्साले जिल्लामा आर्थिक वर्ष 2081-82 को तुलनामा चालु आर्थिक वर्षमा 38,000 मेट्रिक टन धान उत्पादन कम भएको जनाएको छ। चालु आर्थिक वर्षमा ढिलो रोपाई, औसत वर्षा नपुग्नु, किरा तथा रोगको संक्रमण, मल सिंचाई लगायतका समस्या भित्राउने बेलामा वर्षा जस्ता कारणले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र पर्साले जानकारी दिएको छ। पर्सा जिल्लामा खेतीयोग्य जमिन मध्ये 95% क्षेत्रफलमा धान लगाइएको थियो। यस वर्ष उत्पादन 186,263 मेट्रिक टन जति मात्र भएको छ। माघे संक्रान्ति पर्व नजिकै गर्दा उदयपुर जिल्लाका विभिन्न बजारहरूमा तरूल, सुठुनी तथा अन्य कन्दमूलको किनबेच उल्लेख्य रूपमा बढ़ेको छ। पर्वको विशेष परिकारका रूपमा कन्दमूल खाने परम्परा रहेकोले अहिले स्थानीय बजारमा त्यस्ता कन्दमूलजन्य खाद्य वस्तुको व्यापार वृद्धि भएको हो। माघ एक गते मनाइने माघे संक्रान्तिमा विशेष गरी तरूल, सुठनी, पिणालु, सिमल तरूल लगायतका कन्दमूल खानुपर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ। चितवनमा कृषि प्रविधिको प्रदर्शन तथा उत्पादनको प्रवर्धन गर्न नेपाल एग्रीटेक एक्सपो आयोजना हुने भएको छ। नेपाल मिडिया स्पेस सोल्युसन प्राली र फुचुरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालीको संयुक्त आयोजनामा यही माघ दुई गतेदेखि चार गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा नेपाल एग्रीटेक इन्टरनेशनल एक्सपो 2082 आयोजना हुन लागेको हो। आयोजकहरूले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका 100 भन्दा बढी स्टलहरू रहने जानकारी गराइयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
शहीद स्मारक ए डिभिजन लीग च्याम्पियन चर्च बोइज युनाइटेडले बुधबारबाट शुरू भएको एन्फा राष्ट्रिय लीगमा श्री भगवती क्लबसँग अङ्क बाँडेको छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा श्री भगवतीले शुरूआती अग्रता लिएको थियो। भगवतीका लागि हरियर बुढा मगरले निर्धारितको अन्तिम मिनटमा गोल गरेका थिए। 65 मिनटमा कप्तान एरिक विष्टको गोलमा चर्च बोइज खेलमा फर्कियो। पहिलो खेलमा फ्रेन्च क्लबले काँक्री बिहार क्लबमाथि 3-1 गोलको पुनरागमन जित हासिल गर्यो। प्रतियोगिताको दोस्रो दिन बिहिबार दुई खेल हुनेछन्। पहिलो खेलमा सातो बाटो युवा क्लबले सङ्कटा एफसीसँग खेल्नेछ। खेल बिहान 11 बजी हुनेछ। त्यस्तै दिउँसो 3 बजे लालीगुराँस एसोसिएसनले जावलाखेल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल सातो बाटोमै हुनेछ। आईसीसी महिला T20 विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा रहेको नेपालले वार्म अप खेलमा आयरल्याण्डसँग लजास्पद हार बिहोरेको छ। बुधबार सम्पन्न खेलमा नेपाल 900 रनले पराजित भएको हो। आयरल्याण्डले दिएको 201 रनको लक्ष्य पछ्याएको नेपालले 1 ओभर बाँकी रहँदा सबै विकेट गुमाउँदै 101 रन मात्र बनाउन सक्यो। नेपालकी मध्यक्रमकी कविता जोशीले सर्वाधिक 28 रन बनाए। ओपनर बिन्दु रावल 25 र कप्तान इन्दु वर्मा 12 रनमा आउट भइन्। अन्यको ब्याटिङ चल्न सकेन। त्यसअघि तल्लो मुनपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्याण्डले निर्धारित विश्व ओभरमा 7 विकेट गुमाउँदै 200 रन बनाएको थियो। नेपालकी रुबिना छेत्रीले सर्वाधिक 2 विकेट लिए। रिया शर्माको नाममा 1 विकेट रह्यो।
अब मौसम। आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिद्वारा पार्टी हित विपरीत काम गरेको भन्दै दुई महामन्त्री सहित 3 पदाधिकारीलाई अनुशासनको कार्यवाही। विशेष महाधिवेशन अन्तर्गत सभापति र महामन्त्रीको टुंगो, अन्य पदाधिकारीहरूको चयन आजै गर्ने। सो जागरण अभियानले मुलुकमा सुशासन कायम गर्न सघाउ पुग्ने प्रधानमन्त्री सुशीला कार्कीको विश्वास। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले आवश्यक शान्ति सुरक्षा प्रत्याभूत गर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको भनाई। र चीनद्वारा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।